मीठो वासना मधुपवनमा आज आई रहे छ एउटा थुङ्गा वनतिर कतै मुस्कुराई रहे छ
वैशाखको मधुपवनको मन्द नसा सहरमा चढिसकेको छ अनि सहर मानव उत्सवको मनसुन खोज्दैछ र उपत्यका जात्राहरूमा रम्न चाहन्छ सांस्कृतिक जात्राहरूको आफ्नै महत्व छ समकालीन समाजमा मनाइने उत्सवको पनि साहित्यिक जात्राको रथ अघि बढाउन अहोरात्र खटिएका छन् यसका आयोजक ऋषिराम अधिकारी यतिखेर काठमाडौँको मल्लकालीन दरबार क्षेत्र बसन्तपुर प्राङ्गणमा उभिएर जीवित देवीको गृहतर्फ हेरिरहेका छन् ऋषिराम किताब जात्राको सातौं संस्करणको सपना टाङ्गिएको छ उनको आँखाका बार्तलीमा नेपालमा पहिलो पल्ट 2004 सालमा नेपाली साहित्य सम्मेलन भएको थियो काठमाडौँको साहित्य धाम सरस्वती सदनमा सम्पन्न उक्त साहित्य उत्सवमा हृदय चन्द्रसिंह प्रधान लक्ष्मी प्रसाद देवकोटा बालकृष्ण समहरू सक्रिय थिए चार शहीदलाई फाँसी दिइएको त्रासको बादल सहरबाट हटिसकेको थिएन त्यो त्रासदीमा सर्वथा नवीन घटना थियो साहित्य सम्मेलन त्यसपछि महानन्द सापकोटाको सक्रियतामा इलामको करफोक माध्यमिक विद्यालय प्राङ्गणमा 2009 साल छेक पहिलो राष्ट्रिय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन भएको थियो नेपालको वाङ्मयमा महत्वाकांक्षी साहित्यिक महोत्सवको बृहत तरङ्ग भने सन् 2011 आयो चम्सिखेल स्थित ज्ञान मण्डलामा पहिलो पटक आयोजित बृहत एवं भव्य उक्त नेपाल लिटरेचर फेस्टिभल 12 संस्करणसम्म आइपुग्दा नेपालमा साहित्यिक महोत्सवको क्यानभास निकै फराकिलो भएको छ त्यस महोत्सवपछि जनकपुर लिटरेचर फेस्टिभल कुडा कर्णालिका नेपाली साहित्य महोत्सव टिकापुर साहित्य महोत्सव इलाम साहित्य महोत्सव कला साहित्य उत्सव काठमाडौँ उत्सव कलिङ्ग साहित्य महोत्सव बिपी साहित्य महोत्सव रोल्पा सिर्जना महोत्सव व्हाइट हाउस लिटरेचर फेस्टिभल जस्ता साहित्य र साहित्यकारको उत्सव मनाइने थुप्रै आयोजना जिल्लाहरूमा वर्षेनी हुने गरेका छन् त्यति मात्रै होइन विभिन्न नगरपालिकाले पनि यस्ता महोत्सवका लागि बजेट नै विनियोजन गर्न थालेका छन् मेचीदेखि महाकालीसम्मै अनवरत दर्जनौ साहित्यिक महोत्सव चलिरहेको देख्दा असाध्य खुसी लाग्छ नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित परालाई यस्तो महोत्सवले नेपालको साहित्यिक सांस्कृतिक बौद्धिक विमर्शको परम्परालाई सम्पन्न मात्र बनाउँदैन सार्वजनिक बहसको दायरा पनि फराकिलो बनाएर उन्नत लोकतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्छन् अजित भन्छन् त्यसैले यस्ता महोत्सव जति धेरै भए उति राम्रो महोत्सवहरूमा एक दुईलाई छाडेर अधिकांश त उही अनुवाद र उस्तै खालका विषय दोहोरिएका हुन्छन् अनि किताब जात्रामा चाहिँ कस्तो नवीनता पाइएला त ऋषिराम भन्छन् हामीले नवीनतालाई यथाशक्य प्राथमिकता दिएका छौँ पहिलो संस्करणमा हामीले पठन संस्कृतिबारे छलफल गर्यौँ समयक्रममा हाम्रो लक्ष्य वयस्क होइन बालबालिका हुन् भन्ने पनि बुझ्यौँ यसपालि चिल्ड्रेन्स कर्नर त्यसैले थपिएको हो अजित बरालको विचारमा विषयगत नवीनता र सान्दर्भिकता नल्याई कुनै पनि महोत्सवले आफ्नो प्रभाव छाड्न सक्दैन औचित्य पुष्टि गर्न सक्दैन त्यसैले सबै साहित्यिक महोत्सवका आयोजकको प्रयास विषयगत नवीनता ल्याउनेमा हुनुपर्छ अजित भन्छन् ऋषिराम सोध्छन् कलाकार होस् या व्यापारी नेता होस् वा सरकारी संयन्त्रका मानिस सबैले पढ्नु जरुरी छ रुसमा सन् 80को दशकसम्म बस ट्राम मेट्रो र पार्कहरूमा समेत मानिस आफ्नो रुचि अनुसारका पुस्तक पढिरहेका उल्लेख्य संख्या भेटिन्थे त्यो सरकारको आदेशमा भएको होइन समाजमा सयौं वर्षको पठन अभ्यासले फैलिएको संस्कार हो लेखकले साधनाका साथ अनेक रिसर्च गरेर वर्षौं खर्च गरेर किताब लेखेका हुन्छन् त्यसको आस्वाद लिन पाठकले धेरै दिन खर्च गर्नु पर्दैन र पैसा पनि 500 देखि 1000 खर्च गरे पुग्छ त्यति पैसामा अमूल्य ज्ञान मनोरञ्जन र विचार उत्तेजक कुरा हासिल गर्न सकिन्छ भनेर शिक्षक र अभिभावकले बुझाइदिनु आवश्यक छ ऋषिराम भन्छन् साहित्य वा दर्शन वा इतिहास त्यो अध्ययनले जीवनलाई नौलो ढङ्गले नियाल्ने सिप प्रदान गर्छ जात्रा सपना पूरा गर्न 6 महिनादेखि दिन रात एक गरिरहेका छन् ऋषिराम उनी हरेक दिन सहरमा हिँडिरहेका छन् यहाँका किंवदन्ती र कथाहरूमा पसिरहेका छन् उनीसँगै हिँडिरहेको छ बेचैनी बेफुर्सदी र जिज्ञासा फेस्टिभल साकार पार्न भेन्यू स्पोन्सर विज्ञापन खोज्ने भीमकाय जिम्मेवारीले बेरेको छ। त्यो तनाव झेल्न कुनै पनि आयोजकलाई सानो शक्ति पर्याप्त हुँदैन। फेस्टिभलको तनाव र तनावहरूमा घेरिएर फरक सेसन प्रस्तुति र विषय पनि सोच्नु खोज्नु छँदैछ। फेस्टिभलको पूर्व सन्ध्यामा कति तनाव हुन्छ? फेस्टिभल सकिएपछिको एक साँझ पोखरामा अजित बरालले आफ्नै अन्दाजमा भनेका थिए, तनाव त भनेर साध्य छैन, तपाईँले कसैको कुबलो चिताउने हो भने उसले साहित्य महोत्सव गरिदियोस् भनिदिए हुन्छ। प्रत्येक वर्ष महोत्सवका बेला म 5-6 केजी त्यसै छरितो हुन्छु। तनावहरूमाझ अहिले ऋषिराम बसन्तपुर आइपुग्नुको कारण हो किताब जात्राका पात्रहरूको खोजी। बुटे झ्यालमा बसेर सहर र मान्छेहरू निहालिरहेकी कुमारीको जीवन र संसार उनी सुनाउन चाहन्छन् र किताब जात्रामा उल्लासको इन्द्रधनुष झुल्किएको हेर्न चाहन्छन् उनी। त्यहाँ रङ्गी बिरङ्गी मुखुण्डो लगाएर लाखी नाचिरहेका हुन्। सप्तरङ्गी प्रकाशको रङ्गीन प्रेक्षालयमा सारङ्गीको र्याई र्याई र गिटारको स्ट्रमिङ सुनियोस्। जेनजी आफ्ना सपना विपना दुःख सुख सेयर गरिरहेका हुन्। त्यहाँ सुनिउन् सुदूर गाउँबाट सहर आइपुगेका फेरि लगाउने जोगीका आकाशै बाँधु पातालै बाँधु मन्त्र गायन। कुनै फेदाङ्बा मुन्दुम श्लोकमा कथा वाचन गरिरहेका हुन्। कोही झिझिया गाइरहेको होस्, कर्णालीका लोककथा लोकनृत्यमा मस्त कलाकार आफ्नो आलाप सुनाइरहेका हुन्। काठमाडौँको फल्चा वा डबलीमा बाघचाल खेलिबस्ने कानमा फुल सिउरिएका बुढा मानिस यो प्राचीन सहर जत्तिकै प्राचीन कथा सुनाइरहेका हौँ। हाकु पतासीमा सजिएकी सिउँदोमा लामो धरको सिन्दुर हालेकी पातला ओठमा रातो लाली पोतेकी कपालको गुजुल्टोमा गुण केसरी सिउरिएकी इतुम बहालकी गीतकी नेवा युवती राजमतीको कथा सुनाइदियोस् कोही कथावाचकले। भक्तपुरतिरका खर्पन बोक्ने कुनै वृद्ध 8 दशक पुरानो भक्तपुर सहरको किम्बदन्ती जस्ता मान्छे र मिथहरूमा आइरहने ख्याकहरूका आख्यान लोकमा पसिरहेका हुन् र ती सबै सुनेर देखेर कथाहरूको नसामा हराइरहेका हुन् मधोस दर्शक। महामञ्जुश्रीको खड्गको डोब लिएर बाँचिरहेका काष्ठमाण्डव विशेष र विशिष्ट छ। यहाँ आइपुग्दा ऋषिरामका आँखामा खुसी दुःख हाँसो र सपना एकै ठाउँमा मिसिएको देखिन्छ। नेपाल मण्डलको पुराना गल्ली र मन्दिरहरूमा बजिरहेका घण्टातिर उनी हेर्छन्। चोकै पिच्छे देवताहरूको बास भएको यस सहरका नानीहरू पनि सुरमा रुन्छन्, वर्षा पनि तालमा बर्सिन्छ, उनलाई यस्तै लाग्छ। मन्दिरहरू छेउ साँझदेखि गुन्जिने तबला हार्मोनियम र भजन सुन्न लाग्छ यहाँ देवी देवता स्वयं परिभ्रमण गर्छन्। जुनै बेला सङ्गीतको तालमा मग्न मस्त हुन्छ सहरको पुरानो नेवार बस्ती। इन्द्रचोक आइपुगेपछि ऋषिरामले सोधे, यत्तिको सङ्गीत कसले ल्याएर भरिदियो यो सहरको आत्मामा? सर्लाहीको लालबन्दीमा जन्मिएका ऋषिराम इन्द्रचोकतिर हिँड्दा हिँड्दै फ्ल्यासब्याकमा जान्छन्, जसले आफू अघि उभिएको जिन्दगीलाई किताब र अक्षरको प्रेममा डुबाए। तराईको रङ देखेका हुने काठमाडौँ सहरको संस्कृति पढिरहेका छन्। काठमाडौँको पिङ्गला थानबाट लालबन्दी बसाइ सरेका थिए पिता प्रेम प्रसाद। बुबा र आमाको उमेरमा 50 वर्षको फरक थियो। 89 वर्षमा बुबा बिता, ऋषिराम 14 वर्षका थिए। जिन्दगीमा बुबासँग धेरै समय बिताउने सपना अधुरै अपुरै रह्यो। त्यो अपुरो इच्छामाथि उनले कविता पनि लेखेका छन्। त्यति बेला बा थिए, दिने कुनै उपहार थिएनन्। अहिले उपहार थुप्रै छन्, लिइदिने बा भएनन्। बा छैनन्, तर उनले वाचन गर्ने रामायणका किताब छन्। बुबाले बिहान बेलुका पाठ गर्ने रामायण, महाभारतका फिक्सनल क्यारेक्टर ऋषिरामलाई चमत्कारी लाग्थ्यो। लालबन्दीकै कुरा हो, राजमार्गसँगै जोडिएको थियो एउटा दोकान जहाँ साहित्यिक किताब पाइन्थ्यो, तर ठुला सहरमा पाइने किताब सजिलै पाइँदैनथ्यो। किताब पाउँदा भन्दा नपाउँदा छटपटी हुन्थ्यो, सम्झिन्छन् उनी। त्यो सिकाएको एउटा कालखण्ड अहिले सम्झिँदा लाग्छ त्यसैले भविष्यको नक्सा कोरेको थियो। रामायण पढिरहेका ऋषिरामका पिताले रामकथा भन्दा भन्दै अन्तिम सास फेरे। बा बितेपछि ऋषिले देखे आमाको सङ्घर्ष। बा बित्दा आमा 39 वर्षकी थिइन्। उनको आँसु सम्झेर ऋषिराम अझै खिन्न हुन्छन्। काठमाडौँबाट विरक्तिएर लालबन्दी पुगेका प्रेम प्रसाद प्यारो कान्छा छोरालाई सधैँ भन्ने गर्थे, बाबु सब कुरा गर, तर काठमाडौँ भन्ने ठाउँमा कहिल्यै नजा। तर बा बितेकै वर्ष 2066 साल खल्तीमा केही पैसा बोकेर ऋषिराम भूपी शेरचनको चिसो एस्ट्रेमा आइपुगे। पहिलो पटक काठमाडौँ पसेका उनले कलेज खोजेनन्, पुस्तकालय खोजे। त्यहाँ किताबका पन्नामा जीवन खोजी हेरे सरूभक्तको पागल बस्ती र चे गुएभावराको जीवनीमा। उनलाई त्यसपछि लाग्यो सहरमा पैसा छ र किताब पनि, गाउँमा पैसा भएरै पनि किताब किन्न पाइन्थेन। काठमाडौँमा उनले पैसा लिएर ट्युसन पढाउन थाले। आफू भने छात्रवृत्तिमा पढे। 11 पढ्दै गर्दा 11 विद्यार्थीलाई ट्युसन पढाउँथे। विद्यार्थीले सोधेको प्रश्न नबुझे भोलिपल्ट कलेजमा शिक्षकसँग सोधेर पछि ट्युसन पढ्नेलाई बताउँथे। म्यानेजमेन्ट पढेका उनी एकाउन्ट र म्याथमेटिक्स पढाउँथे। प्लस टू पछि सोचे सिए पढ्नुपर्छ। सहरमा सिए माथि कडा टिप्पणी सुनिन्थ्यो। सिए पढेका भए क्राइस्ट पनि फेल हुन्थे। उनी जिजस बन्न तयार भए र नयाँ दिल्ली गए। उत्साह कौतूहलता मिसिएका उनले दिल्ली चहारे। त्यो थियो जीवन भिन्न तरिकाले बाँच्ने यात्रा। अजीब ठाउँ, अजीबका साथीहरू, जिन्दगीको रिल छिटो छिटो घुमिरहेको अनुभूतिले घेर्थ्यो। दिल्लीका पुराना किल्लातिर बरालिएका किताब महोत्सवहरूमा पुगेका दिनहरू अहिले अविस्मरणीय स्मृति बनेका छन्। सिए क्लास, सहरको बेग्लै लय र जीवन्त संसार, त्यो रचनात्मक समयले ऋषिरामलाई सृजनात्मक बनायो। लाइब्रेरी धाउनु, किताबमा घोत लिनु दैनिकी बन्यो। सहरी भागदौड बीच केही कथाहरू लेख्न थाले। नाट्यकर्ममा लिन दिदी सरस्वती अधिकारी नेपालमै थिइन्, स्कुल पढाउँथिन्। आए जति तलब दिल्ली पढिरहेका भाइलाई पठाउँथिन्। कलेजमा खर्च बढ्न थाल्यो। आफ्नै खर्चमा पढ्नु पर्छ सोच्ने ऋषिराम अब हरियाणा जस्ता ठुला सहरका रेस्टुरेन्टहरूमा कोरस सिङ्गरको अवतारमा झुल्किए। कोरस गाउँदा 500 पारिश्रमिक पाइन्थ्यो। जीवनमा साहित्य पस्यो, गीत पस्यो, किताब पस्यो। कल्पना र यथार्थ बीच जीवन खोजी भयो। सिएको दोस्रो लेभल पछि ऋषिरामले पढाइ ड्रप गरे। ती ड्रप आउटलाई साहित्य संसारै फराकिला लाग्न थाल्यो र किताबको अनलाइन व्यापारको आइडिया मस्तिष्कमा पस्यो। घर घरमा किताब पुर्याउने काम गरौँ न सोचेर ड्रप आउट बोय ऋषिराम नयाँ दिल्लीबाट नेपाल फिरे 4 बोरा किताबसँगै। किताबको अनलाइन व्यापार चल्छ कि चल्दैन को दुविधै दुविधामा सन् 2017 सुरु गरिएको व्यवसायले राम्रो रेस्पोन्स पाएपछि उनको आत्मविश्वासले चुली छोयो। अर्डर अनुसार घर घरमा किताब पुग्न थाल्यो। नेपाल मात्रै होइन, विदेशमा पनि किताब पुर्याउन थालियो। दिनमै 800-900 किताबको अर्डर आउन थालेपछि ऋषिरामले आनन्दको लामो सास फेरे। तर झट्टै कोभिड सुरु भयो अनि तनावी ट्विस्ट आयो कहानीमा। तर तनाव बीच पनि कर्ममा निरन्तर रहे ऋषिराम र ब्रदर्स। त्यसअघि पनि नेपालमा थिए अनलाइन किताबको व्यापार स्टेसन। अहिले नेपालमा अनलाइन किताब व्यापार गर्नेमा थुप्रै .com, रत्न पुस्तक, बुक्स मण्डला पनि छ। यसलाई मनासिब मान्छन् ऋषिराम। भन्छन् कम्पिटिसन भएपछि ग्राहकले सेवा सुविधा राम्रो पाउँछन्। किताब यात्रा .com रमाइरहेका ऋषिरामले किताब जात्राको भारी किन बोक्नु पर्यो? किताबमै भविष्य खोजिरहेका उनलाई नेपाल लिटरेचर फेस्टिभलको भव्यताले पनि हौसायो। नेपाल लिटरेचर फेस्टिभल काठमाडौँबाट पोखरा सरिएपछि उनको हौसला झन बुलन्द भयो। मादक हावा चल्ने बसन्तपुरतिर कुनै बेला टहलिँदा उनले बोध गरे, यो सहरमा यति धेरै सांस्कृतिक जात्राहरू भइरहन्छन्, किताबको जात्रा किन नगर्ने? आइडिया फुर्ने बित्तिकै मन हलुङ्गो भएको थियो उनको। सहरका पुस्तकालयमा ढुसीले ओइलाएका किताब बीच हराइरहेका मानिसहरू किताब जात्रामा आउन थाले। ऋषिराम भन्छन् नेपाल लिटरेचर फेस्टिभल, जनकपुर लिटरेचर फेस्टिभल जस्ता थुप्रै साहित्यिक महोत्सवसँगै किताब जात्रा पनि सहरको समकालीन किताब संस्कृति चिहाउने आँखी झ्याल हो। यस्ता महोत्सवहरूले निश्चय पनि समाजमा अर्थपूर्ण प्रभाव पारिरहेको हुन्छ। सबै महोत्सवका आफ्नै आकर्षक तरिका छन् आयोजना गर्ने। हरेक वर्ष आयोजकले महोत्सवलाई उत्कृष्ट र स्मरणीय बनाउन अर्थपूर्ण डिजाइन गरेको प्रष्ट देखिन्छ। किताब जात्राको पनि बेग्लै डिजाइन छ। यसले साहित्यसँगै थिएटर, सङ्गीत, संस्कृति, अन्टरप्रेनरसिप र क्यालिग्राफीलाई पनि जोडेको छ। नेपालका साहित्य महोत्सवहरूको कन्टेन्ट र तिनले समाजमा पारेको प्रभावबारे कवि विप्लव प्रतीक भन्छन्, म महोत्सवका निम्ति जनकपुर, सुर्खेत र टिकापुर जस्ता जति पनि ठाउँमा पुगेको छु, सबैभन्दा उल्लेखनीय त्यहाँ मैले 90% युवाको उपस्थिति देखेको छु। यो विशिष्ट उपलब्धि हो आयोजकको। उपस्थित अधिकांशमा पढ्ने बानी संस्कारकै रूपमा विकसित भएको मेरो विश्वास छ। श्रेय आयोजकहरूलाई नै। ऋषिराम ड्रीम किताब यात्रा 2075 सालदेखि सुरु भएको हो। यो यात्रा काठमाडौँमा मात्रै सीमित छैन, उनी किताब यात्रा लिएर नयाँ दिल्ली पुगेका छन्। सन् 2024 चार संस्करण त्यहाँ सम्पन्न भइसक्यो। सन् 2023 बेलायतमा पनि त्यहाँ फेस्टिभल गरिरहँदा ऋषिरामलाई लाग्यो, नेपाली जहाँ भए पनि नेपाली भाषा कला र साहित्यसँग निकट हुन चाहँदा रहेछन्। देश विदेश गरी अहिलेसम्म किताब यात्राको 12 संस्करण सिद्धियो। त्यति मात्रै होइन, अहिले त मुलुक नै महोत्सवले रङ्गीन भएको छ। साहित्य सम्बन्धी एउटै दिव्य महोत्सव भए पुग्ने होइन र? ऋषिराम भन्छन्, नेपाल लिटरेचर फेस्टिभल पोखरा पुग्यो, काठमाडौँ रित्तो भयो र हामीले पूरक काम गर्यौँ। त्यो फेस्टिभलबाटै सिकेर अझै राम्रो काम गर्न सकिएला भनेर सुरु गरिएका थियौँ किताब यात्रा। जनकपुर, टिकापुर, इलाम, सुर्खेत वा देशैभरि महोत्सव हुनु सुखद हो, किन ठाउँ पिच्छे हुन नपाउनु? ती ठाउँमा लेखक, कवि र चिन्तकको भेला बहसले मानिसलाई अर्थपूर्ण प्रभाव राख्छ, त्यो स्तुत्य काम होइन र? त्यसैभरि साहित्य महोत्सवको लहरले के सन्देश दिन्छ? ऋषिराम दुविधामा छैनन्। भन्छन्, जति फेस्टिभल भयो उति राम्रो, र त्यसले समाजलाई कालान्तरमा दिने प्रभावको जति गुण गाए पनि कम हुन्छ। तर स्थायित्व त्यसको पिर पनि नलिउँ होला। जतिसुकै पहाड उचाल्ने काम भए पनि केही आयोजकले यसलाई निरन्तरता दिनेछन्, किनभने ती भिजन लिएर आएका छन्। सकेसम्म सबैले निरन्तरता पाउनेछन्। ऋषिराम भन्छन्, फेस्टिभललाई स्थानीय र राष्ट्रिय कर्पोरेट हाउसहरूले प्राथमिकताका साथ आर्थिक सहयोग गरेर प्रश्रय दिनु आवश्यक छ, ताकि साहित्यका माध्यमबाट समाज रूपान्तरण गर्ने पुण्य कर्ममा साझेदार बनेकोमा कर्पोरेट हाउसहरूले गर्व गर्न सकुन्। मान्छे आफ्नो जिज्ञासु स्वभाव प्रयोग गरेर वस्तु अवस्थितिलाई बोध गर्छ र बौद्धिकता तिखार्न ज्ञान महोत्सवमा सहभागी हुन्छ। ऊ संसारको अर्कै गोलार्धका मानिसलाई समेत विचार र भावनाले गोलबद्ध गर्न सक्छ। उसको आफ्नै भाषा, धर्म, सिमाना र राष्ट्र छ। उसले आफ्नो उन्नतिको आधार स्तम्भ नै भाषा र ज्ञानलाई बनायो। अत संसारैभरि स्वागत योग्य छन् ज्ञान महोत्सवहरू।